احمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمین رب العالمین. آج ہم سورہ شورا 25واں پارہ آیت نمبر 36 سے سورت کو مکمل کریں گے انشاءاللہ تعالی 53 تک. دیکھتے ہیں آج کے لیسن کی تفسیر. لیسن شروع کرنے سے پہلے پچھلی آیات پہ آپ نے غور کیا, خاص طور پہ آیت نمبر 20 پہ, کہ ہم اپنی زندگی میں کہاں کہاں ہر سال دنیا کے اندر بیج لگا رہے ہیں, بو رہے ہیں, اور کہاں ہر سال آخرہ کے اندر بیج لگا رہے ہیں. اور آپ نے ڈفرینٹ اپنے کاموں کو غور سے دیکھا کہ کدھر کدھر جا رہے ہیں, کیونکہ یہ بہت ضروری ہے. یہ ایک آیت ہماری زندگی, ہماری سوچ, ہماری نیتوں کا رخ بدل سکتی ہے, اور ہمارے ایسے کام جن کو ہم بہت ہی دنیاوی کام سمجھتے ہیں ان کو بھی ہم ہر سال آخرہ میں ڈال کے اور بہت فائدہ کما سکتے ہیں. کرنے وہی کام ہوتے ہیں آپ نے, لیکن دیکھیں ایک نیتوں کے فرق سے انسان کہاں سے کہاں پہنچ جاتا ہے. یہ سارے شعبے سیدھے ہو سکتے ہیں اگر ہم اس ایک آیت کو صحیح سمجھیں. پھر مجھے یہ بتائیں, اگر میں آپ سے یہ پوچھوں ڈیفینیشن کہ ہمارا دین کیا ہے, اس کی ڈیفینیشن مجھے سورہ شورا کی روشنی میں بتائیے, کیسے میں ڈیفائن کروں گی دین کو, تو آپ کہاں سے بتائیں گے؟ کیا سیکھا آپ نے سورہ, مجھے صرف تین الفاظ میں چاہیے اس سورت کے اندر سے نکال کے لائیے, کہاں سے مجھے پتا چلتا ہے دین ہے کیا؟ آیت 15 سے. اس بات کو ایک دفعہ سیکھ لیں گے ساری زندگی کے لیے پلے باندھ لیں. دین کیا ہے بلائنڈلی آپ تین الفاظ میں ڈیفائن کر سکتے ہیں, ما انزل اللہ, جو اللہ نے نازل کیا, بس دیٹ از دین. مجھے چاہے کوئی کچھ بھی کہتا رہے, وہ کہہ رہا ہے جی, وہ کہہ رہا ہے, اس کی رائے, اس کی یہ, نو, ما انزل اللہ از دین اونلی. باقی رائے ہو سکتی ہیں, کسی کی نصیحت ہو سکتی ہے, کسی کی اچھی بات ہو سکتی ہے, مگر اس کو میں دین کا حصہ نہیں بنا سکتی. دین ہے ما انزل اللہ, جس کے اوپر میں ایمان لایا ہوں, یہ ما انزل اللہ من کتاب ہے نا. یہ سورت بہت امپورٹنٹ ہے اس لحاظ سے ہمارے کانسیپٹ کلیئر کرنے کے لیے. آج کا سبق دیکھتے ہیں. اب یہ ساری جو باتیں پیچھے ہوئی, اللہ تعالیٰ میں ہر سب دنیا ہر سب آخرہ کی بات کی, پھر فرمایا میں کس کو رزق دیتا ہوں, کتنا دیتا ہوں, کسی کو زیادہ کسی کو کم, سب کچھ باتیں بتا کے اب کنکلوژن ہمیں دیا کیا, فما اوتی تم من شیء فمتاع الحیات الدنیا, جو بھی تم دیے گئے ہو نا, کوئی چیز بھی, کوئی چیز مطلب نتیرا ہے نا, کتنی چیزیں بھی تمہارے پاس ہیں, چاہے سونا ہے, چاندی ہے, کوئی آپ کے پاس جائیدادیں ہیں, مال ہیں, سیونگز ہیں, آپ کی اولاد ہے, آپ کی اور یہ جتنی چیزیں آپ کے پاس ہیں, گھر ہیں, گاڑیاں ہیں, یہ سب متاع الحیات الدنیا ہے, دنیا کی زندگی کا تھوڑا سا سامان ہے, تھوڑے سے فائدے کی چیز ہے. اتنی بادشاہت بھی کسی کو مل جائے جتنی کہ فرعون نمرود کو ملی تھی, تب بھی یہ متاع الحیات الدنیا ہی ہے. اور دنیا کیا ہے؟ ٹیمپریری. تو یہ سب چیزیں کیا ہیں؟ ٹیمپریری. ما عندکم ینفد وما عند اللہ باق, جو کچھ تمہارے پاس ہے وہ ختم ہو جانے والا ہے, اور جو اللہ کے پاس ہے وہ باقی رہنے والا ہے. وہی بات یہاں پہ, وما عند اللہ خیر و ابقا, جو اللہ کے پاس ہے نا وہ بہتر بھی ہے, زیادہ باقی رہنے والا بھی ہے. یعنی کوالٹی کے لحاظ سے بھی, کوانٹیٹی کے لحاظ سے بھی. کوالٹی میں بھی وہ اس سے بہتر ہے جو دنیا کی چیزیں, آپ دیکھ لیں دنیا کی چیزیں کیا ہیں, ہم اتنے شوق سے لے کر آتے ہیں. اب تو یہ मतलब हमेशा ये बात ना मुझे स्ट्राइक करती, जब भी बाजार से कोई चीज लेकर आते ना बहुत ही खुशी होती है, बड़ी अच्छी चीज देख के, कोई कपड़ा है, कोई ज्वेलरी है, कोई घर का सामान है, कोई कुछ, बड़ी अच्छी लगती है वो, एकदम बड़ी अट्रैक्ट करती है, बड़े खुश होते हैं हम लेके। इन साथ ही ये ख्याल आता है कि ये ही चीज एक दिन मैं गार्बेज में फेंक रही हूँ, इसी चीज से एक दिन मेरा दिल उठ जाएगा। आज ऐसे लगता है ना बस आई कितनी खूबसूरत, और बस उसको देख के इतनी खुशी होती है, संभाल संभाल के रखते हैं, बार बार देखते हैं, वाह भाई क्या, मैंने ये सेट बनवाया, मैंने ये ऐसे किया, और इसके बाद क्या है, एक दिन उसे ऐसा दिल ही उठ जाता है। अब वो किसी को दे रहे होते हैं, फेंक रहे होते हैं, वो ही चीजें गिरी पड़ी होती हैं, वो ही पुरानी हो जाती हैं, वो आउट ऑफ फैशन हो जाती हैं। अब देखो जब आप फेंकने लगते हैं ना किसी चीज को, तो सोचा करें कि एक दिन ऐसा भी था, मैं कितनी शौक से लेकर आई थी, बस कितनी उस दिन मुझे खुशी हुई थी कि ये चीज मुझे मिल गई, चाहे वो किसी ने गिफ्ट दी थी या किसी आपने खुद खरीदी थी, बड़े शौक की चीज। तो ये सब चीजें मताउल हयात दुनिया, थोड़ा फायदा है इस जिंदगी का, थोड़ा मता होती है वो चीज, थोड़ा सा फायदा सामान है इस दुनिया की जिंदगी। जब ये दुनिया की जिंदगी ना पायदार है तो यहाँ का फायदा भी थोड़ा ही होगा ना, ये टेम्परेरी है तो उसको फायदा भी टेम्परेरी ही होगा ना, और आखरत है बेहतर भी है, वहां की कोई चीज पुरानी नहीं होगी, कोई चीज सड़ेगी नहीं, कोई चीज आउटडेट नहीं होगी, आउट ऑफ फैशन नहीं होगी, सदा बहार, एवरग्रीन, एवरग्रीन। आप देखते हैं ये पत्ते, कई दरख्त ऐसे हैं जो एवरग्रीन है, और कई हैं जिन पे फिजा आती है, फिर बहार आती है, फिर फिजा आती है। वो हमें मैसेज देते हैं, जब बहार आती है ना एकदम नए नए आते हैं पत्ते, तो बड़ी खूबसूरत लगते हैं, लेकिन उसके बाद जब वो गिर जाते हैं तो कैसा लगता है, तब वो एवरग्रीन वाले बड़े अच्छे लगते हैं वो दरख्त के, देखो ये सदा बहार है। दुनिया भी ऐसे ही है, एक दिन गिर जाती है और रुल जाती है, एक दिन जब नई नई होती है ना बड़ी खूबसूरत लगती है, उसकी चकाचौंध बड़ी होती है, लेकिन जल्दी वो फेड अवे हो जाती है। तो वो अब का भी है, बाकी भी रहने वाली है, उसने नहीं खत्म होना, वो इसकी तरह टेम्प्रेरी नहीं है। तो दोनों चीजों में देख लें, क्वालिटी और क्वांटिटी दोनों में अच्छी है। फिर कितना बेवकूफ है इंसान ना, जो थोड़ी देर की है, जो भी दिया गया मिन शाइन, आप यू नेम इट, जो कुछ भी आपको मिला हुआ, वो थोड़ी देर का, शॉर्ट टर्म है, और हमेशा के लिए आखरत का है। और सोचें कि जो आखरत के लिए फिर वक्त ना लगाए और सब कुछ यही इन्वेस्ट करता जाए इसी हर सुद दुनिया में, कितना नुकसान उसका सौदा कर रहा है ना वो। लेकिन ये किसके लिए है, लिल्लदीना आमनु वअला रब्बिहिम यतवक्कलून, ये उनके लिए बेहतर और ज्यादा बाकी रहने वाली, जो ईमान लाए और अपने रब पर तवक्कल करते हैं, सबके लिए बेहतर नहीं है वहां पे, ऐसे नहीं होगा सबके लिए बड़ा अच्छा वहां पे आखरत में बादशाहत मिल रही है और जन्नतें मिल रही हैं। अब इसके पढ़ने के बाद इंसान क्या करे फिर, तो फिर इंसान कुछ भी ना दुनिया की जिंदगी में कुछ खरीदे ही ना, कुछ ले ही ना, क्या कभी भी कुछ बनाए ही ना, नहीं ऐसा नहीं कहा जा रहा, ऐसा नहीं, बल्कि जो भी फिर है ये सोच के इस्तेमाल करें, ये हमेशा का नहीं है। जब ये सोच के लेगा ना तो वो लेते वक्त किसी का हक नहीं मारेगा, किसी पे ज्यादती नहीं करेगा, लूटे खसूटे का नहीं, इसलिए उसको पता है कि ये तो खत्म हो जाना है, तो टेम्प्रेरी है, तो बाकी नहीं रहना, मैं किस चीज के लिए इतना लोगों का खून कर रहा हूँ, लूट खसूट कर रहा हूँ, मैं किस लिए चोर बाजारी कर रहा हूँ। तो लेकिन उन लोगों के लिए जो ईमान लाए और अपने रब पर तवक्कल करते हैं, तवक्कल क्या चीज होती है, ऐसा भरोसा कि उसके बाद इंसान उसके ऊपर छोड़ दे अपने सारे कामों को, ऐसा भरोसा किसी के ऊपर करना, इसकी मिसाल से आपको ज्यादा बात समझ आएगी। और वो है कि जिस वक्त बीबी हाजरा ने अल्लाह के ऊपर तवक्कल किया था, जब उनको सहरा में छोड़ा जा रहा था, तो वो होता है तवक्कल। तवक्कल वो है जो परिंदे करते हैं, जब वो सुबह अपने घोंसलों से निकलते हैं, खाली पेट होते हैं और वो کیسے اللہ پہ توکل کرتے ہیں, کیا بھروسہ ہوتا ہے ان کا اللہ پہ کہ اللہ ہمارا پیٹ بھر کے ہی ہمیں واپس بھیجے گا, اور واقعی سارے پیٹ بھرے ہوئے ہی واپس آتے ہیں. ان کی کہاں پہ جابز ہیں, ان کے کہاں کانٹریکٹ ہوئے ہیں, ان کو کون سی تنخواہیں مل رہی ہیں, ان کو کس نے پرومسز کیے ہوئے ہیں کہ آج کا آج آپ کو دیا جائے گا, وہ کون سے دیہاڑی دار مزدور ہیں. لیکن پھر اللہ پیٹ بھرتا ہے نا ان کے, کیونکہ وہ اللہ پہ بھروسہ کرتے ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر تم اسی طرح بھروسہ کرو جیسے پرندے اللہ کے اوپر توکل کرتے ہیں تو اللہ تمہیں بھی اسی طرح کھلا دے. لیکن ہمیں بے وسائی ہو جاتی ہے, ہم سے نہیں ہو پاتا, ہمارے اندر وہ ٹرسٹ ہی نہیں ہے. لیکن ایمان ہوگا تو یہ ٹرسٹ آئے گا, اور یہ ٹرسٹ ہوگا تو تبھی انسان اس دنیا کی کوئی چیز قربان کرے گا آخرت کے لیے نا, تبھی انسان کچھ لگائے گا اپنی آخرت کے لیے نا. اور جس کو یہ بھروسہ نہیں ہے اللہ کے وعدوں کے اوپر, وہ کیسے اس طرح سے بلائنڈلی کرنے لگے کہ وہ جنت تو میں دیکھی نہیں ہے تو پھر کیسے لگاؤں اس کے لیے. یہ ایسے ہی ہے جیسے آپ کے پاس کوئی بندہ آئے اور وہ آپ کو کہے کہ یہ ایسی ایک جگہ ہے, بڑی خوبصورت لوکیلٹی ہے, آپ ایسی تو آپ نے کبھی دیکھی نہیں, ایسی تو کہیں ہے ہی نہیں, اتنی خوبصورت, اتنی حسین, اتنی یہ, وہاں پہ آبشارے ہیں اور ایسے ہے اور پہاڑ ہیں اور گرینری اور ایسے, وہاں پہ آپ کو گھر میں بنا کے دوں گا لیکن پیمنٹ آپ کو آج کرنی پڑے گی. اب آپ اس سے پوچھتے ہیں جی مجھے دکھاؤ لے کے چلو اس جگہ پہ, تو وہ کہتا نہیں لے کے نہیں میں جا سکتا, تو پھر جب بنے گی تو پھر ہی آپ اس کو وزٹ کر سکتے ہیں, آپ مجھے پیمنٹ دیں آج. اب آپ اس کو کہتے ہیں کہ اچھا تو لے کر نہیں جا سکتے, اس کا کوئی ماڈل ہی دکھا دو. ماڈل تو نہیں دکھا سکتا, کوئی تصویر ہے وہ دکھا دو. نہیں تصویر تو میرے پاس کوئی نہیں ہے. اب آپ کیا انویسٹ کریں گے اس کے پاس, دیں گے پیمنٹ؟ صرف اس صورت میں آپ دیں گے اس کو پیمنٹ جبکہ آپ کو 100% یقین ہوگا کہ واقعی جب یہ میرے سے پیمنٹ لے گا تو میرا گھر وہاں پہ بن جائے گا, بنا دے گا, یہ فراڈ نہیں کر رہا, یہ سچ کہہ رہا ہے, تبھی آپ آج پیمنٹ کریں گے نا. جو اس کے اوپر بھروسہ نہیں کر رہا ہوگا وہ کہے گا نہیں ایسی ہی باتیں ہیں, چھوڑو بھائی کس نے دیکھی, کیا پتا ہو ہی نہ, اور ایسے ہی یہ ہمیں باتیں کر رہا ہوں. ایسا بندہ تو کبھی پیمنٹ نہیں کرے گا نا. اسی طرح آپ یہ دیکھیں جس کو اللہ کے وعدوں پر یقین ہو کہ اللہ تعالیٰ ایک ایسی جنت کے پرومسز کر رہا ہے جو ہم نے دیکھی نہیں ہے, صرف سنی ہیں باتیں اس کی, صرف اس کے نظاروں کی باتیں سنی ہیں, کوئی پکچر بھی نہیں دیکھی, کہیں ہمیں لے جا کے بھی نہیں دکھایا گیا, بس یہ دکھا دیا گیا دنیا میں دیکھ لو نا کیسی حسین ہے یہ دنیا, اس سے کئی گنا زیادہ حسین ہے. یہاں کے درخت دیکھ لو, وہاں پہ درخت ہوں گے ایسے نہیں ہوں گے لیکن تم اس سے تھوڑا سا امیجن کر سکتے ہو, یہاں کی نہریں دیکھ لو ایسی نہیں ہوں گی لیکن تم اس سے تھوڑا سا امیجن کر سکتے ہو. اب جس کو یقین ہوگا نا اللہ کی بات پہ وہ آج پیمنٹ کرنے کو تیار ہوگا, اور جس کو یقین نہیں ہے ذرا سا بھی ڈاؤٹ ہے نا وہ کہے گا کل کس نے دیکھا, کیا پتا, وہ جو آج وقت آئے گا دیکھی جائے گی. رائٹ, تو اب یہ توکل بہت ضروری ہے. توکل ہوگا تب ہم انویسٹ کریں گے ہر سلا خیرہ میں, اور اللہ پہ توکل ہی نہیں تو کوئی انویسٹمنٹ نہیں ہو سکے گی, کیونکہ دل ہر وقت وہ رہے گا نا پتا نہیں کیا پتا, کیا پتا ہو ہی نا, کیا پتا یہ باتیں ہوں, کیا پتا ایسے ہو جائے, کیا پتا ویسے ہو جائے, تو وہ کیا پتا کے اوپر کون پھر لگائے گا اپنی زندگی. جس کو پورا پورا بھروسہ ہوگا نہیں میرے اللہ نے جو کچھ کہا ہے سچ کہا ہے, اس کے وعدے سچے ہیں, ایسا ہی ہو کر رہے گا, وہ کہے گا لے لو میرے سے جو لینا ہے لیکن مجھے آخرت میں ایک گھر دے دو جنت میں. ٹھیک ہے, تو یہ ایمان والوں کے لیے وہاں پہ اللہ کے پاس وہ کچھ ہے جو بہتر بھی ہے اور باقی رہنے والا بھی ہے, کیونکہ ایمان والے پھر انویسٹمنٹ اللہ کے پاس کرتے ہیں اور ہر سال آخر ہمیں لگاتے ہیں. اور پھر یہ ایمان والے کیسے ہیں, اللہ ربہم یتوکلون, اپنے رب کے اوپر بھروسہ کرنے والے ہیں. اور ان کی کیا کوالٹیز ہیں, میں نے آپ کو لاسٹ ٹائم کہا تھا ایمان وہ بیج ہے جس سے عمل پھوٹتا ہے, وہ بیج آپ ڈالتے ہیں نا اس سے آگے جو برانچز نکلتی ہیں وہ اعمال نکلتے ہیں. جس وقت ایمان مضبوط ہوگا تو آپ اس کے ثمرات دیکھیں گے, اس کے پھل دیکھیں گے. और ईमान में कमजोरी होगी, कीड़ा लगा होगा उस बीज को, तो आप देखेंगे अमल भी सही नहीं होगा। अमल में कोताही कब होती है? पीछे पीछे जाएं, ईमान में खराबी है, क्योंकि ईमान तो इतनी बड़ी चीज है जो इनकलाब ले आती है, इतनी बड़ी चीज है, ये इतनी स्ट्रॉन्ग चीज है। अगर आपने ईमान देखना है ना, ईमान की एक मिसाल आपको दिखाऊं, फिरौन के जादूगरों को देख लें, सुभान अल्लाह, एक लम्हे की तो बात थी, एक लम्हा पहले क्या थे और ईमान आने के बाद क्या बन गए, ये क्या हो गया उनको? इंसान तो वही है, अभी तो वो कह रहे थे वो फिरौन हमें क्या दोगे, तुम इनाम है, ये दोगे वो दोगे क्या दोगे, एक लम्हे बाद इनको क्या हो गया? ये कह रहे हैं हमें चाहे सूली पे चढ़ा दो या कुछ भी कर दो, हमने टस से मस नहीं होना, क्या हो गया इनको? ईमान आ गया दिल में, बात समझ आई? कुछ नहीं और बदला, सिर्फ बदला है तो ये कि पहले ईमान नहीं था, अब ईमान ने दिल में जगह पकड़ ली, आप देख लें फ्लिप हो गए बिल्कुल। तो ईमान आता है तो जिंदगी में टोटल चेंज आ जाती है, इंसान वो रहता ही नहीं जो पहले था, बदल जाता है, वो होता वही है, अंदर ही उसका बदल जाता है। इसी वजह से फिर जो अमल उससे होते ना वो भी बदले हुए होते, वो पहले जैसा नहीं है। लोग भी कहते तुम पहले जैसी नहीं रही, जैसे पहले तुम हुआ करती थी। जब ये चीज आए ना फिर पता चलेगा कि वाकई हमने जो कुरान पढ़ा इसने हमारे ईमान में इजाफा कर दिया, तब पता चलेगा कि हम एक ट्रांसफॉर्म होके नए इंसान बन गए। पहले ही कुरान पढ़ने से पहले भी हम अपने आप को ईमान वाले कहते थे, लेकिन वाकई सच्चा ईमान हमें कुरान देता है। फिर हमें हम जब कुरान की तरफ आए तो हमें पता चला ईमान होता क्या है, हमें तो पहले पता ही नहीं था ईमान क्या चीज होती, बस नाम के ही मुसलमान थे ना। अब इसके बाद ट्रांसफॉर्मेशन आनी चाहिए, अल्लाह पे तवक्कुल आना चाहिए, इसका मतलब इट्स अ कॉन्स्टेंट स्ट्रगल जो हमें करनी है। अभी हम 25 पारे पढ़ के मुकम्मल नहीं हो गए, अभी हमें इन पे वर्क करना है कि मैं कैसे अल्लाह के ऊपर तवक्कुल करूं, ऐसा कि बस अल्लाह पे भरोसा ऐसा हो जाए कि उसमें बेफिक्र हो जाओ, अल्लाह तेरे पर छोड़ दिया ना, तू है ना, बस बस तू है। बीबी हाजरा ने जी तो छोड़ा था अल्लाह पे, कौन सी चीज थी जो उनकी फेवर में थी उस जगह पे, नेम वन थिंग जो फेवर में थी उनकी, कोई भी फेवरेबल हालात नहीं थे, इर्द गिर्द असबाब के तौर पे देखो तो कुछ भी नहीं था, अगर सिर्फ एक चीज थी उनके पास अल्लाह पे तवक्कुल, कि अल्लाह करेगा ना कुछ, अल्लाह ने कर दिखाया। फिर ऐसा हमारे पास क्यों नहीं है, क्यों हमारे दिल इससे खाली है, इसके ऊपर हमें वर्क करना है। तो ये उन लोग यहां से पता चलता है, अब ये जो आगे बातें होंगी ना, 43 आयत तक आप पढ़ेंगे, ये 36 से शुरू हुई है और 43 तक, ये ईमान वालों की खसूसियात है। कौन से ईमान वाले? जिनके लिए अल्लाह के पास क्या है? खैरुं व अबका है। और वो क्या चीज है जो खैरुं व अबका है? जन्नत। जिनके लिए अल्लाह के पास जन्नत है ना, उनकी खूबियां क्या है असल में, ये बताई जा रही है, ये समझ लें। ये क्योंकि कहा गया ना, वमा इंदल्लाह खैरुं व अबका किसके लिए? लिल्लदीना आमनु व अला रब्बिहिम यतवक्कलून वल्लदीना यजतनिबूना कबायरल इस्म वल फवाहिशा, यानी पूरी लिस्ट अब दे दी गई कि वो कौन है जिनके लिए अल्लाह के पास खैरुं व अबका रखी हुई है। सुभान अल्लाह, उनकी पहली बात है कि ईमान। असल में ईमान के साथ ही ये सारी चीजें आ जाती हैं, लेकिन इनको अलग अलग भी डिफाइन किया गया इनकी बहुत ज्यादा अहमियत की वजह से, वरना ईमान के अंदर ही है ये सब चीजें, ईमान इन सब चीजों को कवर करता है। तो क्या करते हैं अगली इनकी बात क्या है? एक तो भरोसा हो गया, फिर وَالَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ, वो इज्तनाब करते हैं बड़े बड़े गुनाहों से। बड़े गुनाह कौन से हैं? सबसे बड़ा गुनाह तो आपको पता है ना, शिर्क है, कत्ले नाहक, जिना, जादू, मैदान जंग से भाग जाना, وہ سات موبقات جو ہلاک کر دینے والے گناہ ان کی لسٹ نبی صلی اللہ علیہ وسلم نے بتا دی ہے، لیکن اس کے علاوہ وہ بھی بڑے گناہ ہیں جن کو ہم کبیرہ گناہ کہتے ہیں، جن پہ حد لگائی گئی. پھر اس کے علاوہ وہ بھی تمام کبیرہ ہی گناہ ہیں جن کے اوپر قرآن میں کہہ دیا گیا ان کے لیے ویل ہے، ان کے لیے دردناک عذاب ہے، ان کے لیے بڑا عذاب ہے، ان کے لیے جہنم ہے، ان کے لیے آگ کا عذاب ہے. اس طرح کی جو بھی باتیں کہی گئی ہیں نا قرآن میں، اس کا مطلب وہ بڑے ہی گناہ ہیں نا جن کے اوپر اللہ کا اتنا غضب ہے، لعنت ہے. یہ سب چیزیں جب قرآن میں کہہ دی جائیں اس کا مطلب ایک کبیرہ گناہ ہے، تو وہ بھی کبیرہ کی لسٹ میں آ گئے. اسی طرح حدیث میں جن میں کہہ دیا گیا ہو کہ فلاں کے لیے ایسے، فلاں ہم میں سے نہیں، فلاں ایسا، یعنی ان کے اوپر لعنت ہے، وہ بھی سارے کبیرہ گناہ بن جاتے ہیں کیونکہ آپ صلی اللہ علیہ وسلم کی زبان سے کہے گئے. تو وہ بچتے ہیں کبیرہ گناہوں سے. اس کا مطلب یہ نہیں ہے کہ اس صغیرہ کرنا ان کے لیے کوئی مسئلہ ہی نہیں، وہ پھر صغیرہ کرتے رہتے ہیں کبیرہ سے بس بچتے رہے. دیکھیں، یاد رکھیں، صغیرہ گناہ بھی اگر ڈھٹائی کے ساتھ کرتے چلے جائیں تو وہ بھی کبیرہ بن جاتے ہیں، جیسے قطرہ قطرہ کر کے سمندر بن جاتا ہے. ٹھیک ہے، اب قطرہ قطرہ کر کے دیکھیں، چھوٹا چھوٹا قطرہ ہوتا نا، اس سے کتنا بڑا سمندر بن گیا. اسی طرح صغیرہ گناہ بھی ڈھٹائی کے ساتھ انسان کرتا رہے تو وہ بھی کبیرہ ہو جاتے ہیں. اللہ اکبر، اللہ صغیرہ کبیرہ تمام گناہوں سے بچائے. لیکن اللہ تعالیٰ کی یہ بہت بڑی رحمت ہے، اس نے سورہ نساء میں فرما دیا ان تجتنی بو کبائر الاثمی، کہ اگر تم اجتناب کرو گے کبیرہ گناہوں سے، کبیرہ سے بھی اگر تم بچ جاؤ گے نا، تو اللہ تعالیٰ تمہارے صغیرہ گناہوں کو معاف فرما دے، اللہ تمہارے گناہوں کو معاف کر دے گا. یعنی بڑے بڑے گناہوں سے جو بچ جائے تو اس کے لیے چھوٹے گناہ چھوڑنا تو اتنی کوئی بڑی بات ہی نہیں ہے، پھر وہ چھوٹے بھی چھوڑ دے گا جس کے اندر اللہ کا ڈر ہوگا. اور جو انسان بڑے بڑے گناہ کرنے لگے اس کے لیے چھوٹے تو کچھ ہے ہی نہیں، وہ چھوٹوں کو تو ویسے ہی نگل جاتا ہے نا. اسے پتا چلتا ہے جب بڑے گناہ انسان چھوڑتا ہے، اگر تم اتنا بڑا گناہ چھوڑ سکتے ہو نا، تو پھر کیا چھوٹا سا، یہ چھوٹی سی چیز ہے، یہ نہیں اللہ کے لیے چھوڑ سکتے. اس میں سارا کچھ ہی آ گیا، ظلم آ گیا، اس میں زیادتی آ گئی، اس میں یہ سب آ گیا. والفواحشہ، اور فواحش، فحاشی بھی کبیرہ گناہوں میں سے ہی ہے. لیکن جیسے میں آپ کو کہا کہ کچھ چیزیں ایسی بھی بتائی گئی جو خاص تھی، ان کو الگ کر کے بھی بتایا گیا. کوئی خاص چیز ہوتی ہے اس کا الگ سے بھی ایک ذکر کرنا ہو جاتا ہے، تو اس لیے الگ سے بھی اس کو ذکر کیا گیا. یہ جو فواہش ہے نا، اس کو ڈیفائن کرنا بہت ہی مجھے ہمیشہ مشکل لگتا ہے. اور وجہ کیا ہے کہ آج کے وقت میں اگر کچھ چیزوں کو کہا جائے کہ یہ بھی بے حیائی کی ہیں، تو لوگ حیران ہوتے ہیں، اچھا یہ بھی بے حیائی کی بات ہے. کیونکہ لوگوں میں آج اتنی بے حیائی کی باتیں عام ہو چکی ہیں کہ ان کو لگتا ہے کہ اس میں کیا بات ہے، یہ کون سی بے حیائی ہے، یہ تو آپ زیادہ ہی ایکسٹریم ہو گئے. ٹھیک ہے، لیکن ہمیں جب ہم قرآن پڑھتے ہیں تو ہمیں پتہ چلتا ہے کہ زنا سے نہیں روکا گیا، زنا کی طرف جانے والے راستے سے بھی روک دیا گیا. تو زنا تو فحاشی میں آتا ہی ہے، اب زنا کی طرف جانے والے جتنے راستے ہیں ان سے بھی روکا گیا ہے. فحش راستے تمام، اور فحش کیا چیز ہوتی ہے، وہ برائی جو شہوت ابھارتی ہے، انسان کی لسٹ کو ابھارتی ہے. سمجھ آئی؟ لسٹ یعنی اسلام نے شہوانی جو انسان کی خواہشات ہیں نا، ان کو پوری کرنے کے لیے صرف اور صرف ایک راستہ رکھا ہے، صرف ایک راستہ، اور وہ ہے نکاح کا راستہ. دیٹ از اٹ. آج کل تو کون کے بائنس بھی نہیں، لونڈیوں کا بھی نہیں تصور کوئی رہ گیا دنیا کے اندر. کہ قرآن نے صرف اس چیز کی اجازت دی ہے، سورہ مومنون میں ہم نے جیسے پڑھا تھا کہ ازواج کے ساتھ یا اپنی لونڈیوں کے ساتھ، لا ملکت ایمانکم، جو تمہارے زیر دست ہیں تمہاری لونڈیاں. لیکن جب آج لونڈیاں نہیں ہیں تو صرف بیوی رہ گئی، اور بیویاں بھی نہیں ہیں آج کل، کوئی نہیں ہم نے دیکھا ہوگا چار بیویوں والا، दो बीवियों वाला भी नहीं, तो एक ही बीवी रह गई। तो आदमी के पास सिर्फ एक रास्ता है, औरत के पास भी इसी तरह सिर्फ एक रास्ता ही है। इसी वजह से इतनी ज्यादा इस बात के ऊपर जोर दिया जाता है कि मर्द की जो इज्जत की नजरों की हिफाजत है वो सिर्फ इसी औरत के जरिए हो सकती है, और वो औरत भी अगर मुंह मोड़ के बैठ जाए